بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواع سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13ویں، 14ویں، 15ویں اور 16ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه، ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه، ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وإذا أردنا أن نهلك قرية أمرنا مترفيها ففسقوا فيها فحق عليها القول فدمرناها تدبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ہر منوش کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ जो कोई मार्गदर्शन प्राप्त करता है वो अपने लाभ के लिए करता है, और जो पथ भ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है, और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें, और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुख भोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज शुक्रवार है, मार्च की 19, शाबान की 5 और इस्फंद माह की 29 तारीख। कार्यक्रमों का आरंभ विगत की भांति विश्व समाचारों से किया जाएगा। समाचारों के बाद आप राजनीतिक चर्चा सुनेंगे। राजनीतिक चर्चा के उपरांत इमाम जैनुल आबिदीन अलैहिस्सलाम के शुभ जन्म के अवसर पर विशेष कार्यक्रम पेश किया जाएगा। सभा के अंत में आप सुनेंगे तेल उद्योग के राष्ट्रीयकरण पर एक अन्य विशेष कार्यक्रम। तो ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप कायम रिजवी से विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि सऊदी अरब ने फारस की खाड़ी की सहयोग परिषद को बंधक बना लिया है। सैयद हसन नसरुल्ला का कहना है कि हमें उन आतंकवादी गुटों का सामना है जिन्हें अमेरिका हथियारों से लैस करता है। यमन के ड्रोन ने सऊदी अरब के अबहा हवाई अड्डे को फिर निशाना बनाया है। सीरिया का कहना है कि अमेरिका और उसके भाड़े के सहयोगी सीरियाई तेल की लूट मार कर रहे हैं। और अब आप विस्तार से विश्व समाचार सुनिए। विदेश मंत्रालय के प्रवक्ता ने फारस की खाड़ी के सदस्य देशों के विदेश मंत्रियों की हालिया बैठक पर जारी होने वाली विज्ञप्ति पर अपनी प्रतिक्रिया दी है। अपनी प्रतिक्रिया में उन्होंने कहा है कि सऊदी अरब ने फारस की खाड़ी की सहयोग परिषद को बंधक बना रखा है और अपने विध्वंसकारी दृष्टिकोणों को थोपकर क्षेत्र में वो नफरत और हिंसा का प्रचार प्रसार कर रहा है। सईद खतीब जादे ने बल देकर कहा है कि फारस की खाड़ी की सहयोग परिषद की बैठक की समाप्ति पर जो विज्ञप्ति जारी की गई है वो इस बात की सूचक है कि परिवर्तनों के संबंध में उसके दृष्टिकोण वास्तविकता पर आधारित नहीं है। इसी प्रकार विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इस परिषद के सदस्य देशों पर सऊदी अरब का दबाव जारी है। अंतर्राष्ट्रीय मामलों में ईरान के संसद सभापति के विशेष सलाहकार ने कहा है कि प्रतिबंधों की नीति और आतंकवाद के साथ गठजोड़ बनाए रखने से ये पता चलता है कि ट्रंपवाद के घातक वायरस ने व्हाइट हाउस को बुरी तरह से संक्रमित कर दिया है। हुसैन अमीर अब्दुल्लाहिया ने शुक्रवार को अपने ट्विटर हैंडल पर बाइडेन प्रशासन द्वारा ट्रंप प्रशासन की नीतियों का अनुसरण करने की आलोचना की। अमीर अब्दुल्लाहियान का कहना था कि अमेरिका की प्रतिबंध की नीति आतंकवाद से प्रेम और बाइडेन द्वारा रूसी राष्ट्रपति के अपमान से पता चलता है कि ट्रंपिज्म ने व्हाइट हाउस को बुरी तरह से संक्रमित कर दिया है। शुक्रवार को उन्होंने अपने ट्वीट में लिखा है कि ये वही ट्रंप हैं अमरीका के 37वें राष्ट्रपति निक्सन ने लिखा था, आज अमरीकी सभ्यता एक लाइलाज और घातक बीमारी से ग्रस्त है। अमेरिका के एक वरिष्ठ अधिकारी ने चीन को संबोधित करते हुए कहा है कि अमेरिका के पूर्व राष्ट्रपति ट्रंप के काल में ईरानी तेल के खिलाफ जो प्रतिबंध लगाए गए थे वे जारी रहेंगे। फार्स की रिपोर्ट के अनुसार इस वरिष्ठ अमेरिकी अधिकारी ने कहा है कि ईरानी तेल से प्रतिबंधों को समाप्त करने का कोई कार्यक्रम फिलहाल नहीं है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार इस वरिष्ठ अमरीकी अधिकारी के नाम की ओर कोई संकेत नहीं किया गया है। इस अधिकारी ने कहा है कि वाशिंगटन ईरान के खिलाफ प्रतिबंधों पर ध्यान केंद्रित करने के स्थान पर इस बात को प्राथमिकता देता है कि तेहरान परमाणु हथियारों को प्राप्त करने से पीछे हट जाए। सैयद हसन नसरुल्लाह ने कहा है कि हमें उन आतंकवादी गुटों का सामना करना पड़ रहा है जिन्हें अमेरिका बनाता है और हथियारों से लैस करता है। लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह के महासचिव ने कहा है कि कुछ विदेशी लेबनान में गृह युद्ध की आग भड़काना चाहते हैं। सैयद हसन नसरुल्लाह ने कहा कि प्रतिदिन जो गुजर रहा है उससे सशस्त्र आतंकवादी गुटों की वास्तविकता और उनके समर्थकों की पहचान स्पष्ट होती जा रही है। उन्होंने कहा कि हमें उन आतंकवादी गुटों का सामना है जिन्हें अमेरिका बनाता है, उनका समर्थन करता है और उन्हें हथियारों से भी लैस करता है। लेबनान के इस्लामी आंदोलन के महासचिव ने कहा कि जब लेबनान की स्थिति की हम समीक्षा करते हैं तो हमें अपनी जिम्मेदारियों को नहीं भूलना चाहिए और कुछ विदेशी लेबनान में गृह युद्ध की आग भड़काने के लिए ईंधन की खोज में हैं। यमनी सेना के प्रवक्ता ने सऊदी अरब के दक्षिण पश्चिम में स्थित अबहा हवाई अड्डे पर ड्रोन से हमला करने की सूचना दी है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार यहिया सरी ने गुरुवार की रात अपने ट्वीट अकाउंट पर इस बात की जानकारी देते हुए लिखा, ईश्वर की कृपा से अबहा के अंतर्राष्ट्रीय हवाई अड्डे पर हमला बिल्कुल सटीक था और ये लक्ष्य कासिफ 2K ड्रोन से किया गया। यमन की सशस्त्र सेना के प्रवक्ता ने कहा कि सऊदी अरब और उसकी अगुवाई में बने गठबंधन ने यमन का जो कड़ा परिवेष्टन कर रखा है उस पर जो हमले किए जा रहे हैं यह हमला उसी के जवाब में किया गया है। यमनी ड्रोन ने इससे पहले भी अबहा के अंतर्राष्ट्रीय हवाई अड्डे पर हमला किया था और ये वो हवाई अड्डा है जहाँ से सऊदी अरब की अगुवाई में बने गठबंधन के युद्धक विमान उड़ान भरकर यमन पर हमले करते रहते हैं। सीरिया के एक मंत्री ने कहा है कि अमेरिका और उसके भाड़े के सहयोगी इस देश के तेल की लूट मार कर रहे हैं। सीरिया के पेट्रोलियम मंत्री ने अमेरिका और उसके तत्वों पर चोरों की तरह देश के तेल स्रोतों को लूटने का आरोप लगाया है। सीरियाई पेट्रोलियम मंत्री बिसाम तामाह ने कहा है कि अमेरिका ने देश के पूर्व और उत्तर पूर्व में जिन इलाकों पर कब्जा कर रखा है वहां तेल के 90% स्रोत पाए जाते हैं। तामाह का कहना था कि अमेरिका सीरिया के तेल से समृद्ध इलाकों पर कब्जा करके आतंकवादी तत्वों और तुर्की के साथ मिलकर तेल की लूट मार कर रहा है। उल्लेखनीय है कि सीरिया के पूर्वी और उत्तर पूर्वी इलाके काफी समय से अमेरिका, तुर्की और आतंकवादी गुटों के कब्जे में हैं जिन्हें कुछ पश्चिमी और अरब देशों का पूरा समर्थन प्राप्त है। तुर्की ने सीरिया के इदलिब प्रांत में अपने दूसरे प्रमुख सैन्य अड्डे का निर्माण पूरा कर लिया है। अलमयादीन समाचार नेटवर्क के अनुसार सीमावर्ती इलाके बाब अल हवा में स्थित ये सैन्य अड्डा सीरिया में तुर्की का मुख्य सैन्य अड्डा है। सूत्रों के अनुसार इस सैन्य अड्डे में लॉन्ग रेंज मिसाइल लॉन्चर 700, बख्तरबंद वाहन और रडार सिस्टम है जो पूरे इलाके को कवर करते हैं। तुर्की की सेना ने आतंकवादियों से मुकाबले के बहाने 2 साल पहले सीरिया के सीमावर्ती इलाके पर कब्जा कर लिया था। सीरिया में तुर्क सेना के हमलों का इस देश की जनता और सरकार लगातार विरोध करते आ रहे हैं। पेंटागन ने उत्तर कोरिया को कड़ी धमकी दी है। अमेरिका और उत्तरी कोरिया के बीच वाक युद्ध तेज होने के बाद अमेरिका के रक्षा मंत्री ने उत्तर कोरिया को कड़ी चेतावनी देते हुए कहा है कि अमेरिकी सैनिक आज ही रात युद्ध के लिए तैयार हैं। न्यूयॉर्क पोस्ट के अनुसार उत्तर कोरिया की बारंबार की चेतावनी के बाद दक्षिणी कोरिया और अमरीकी सैनिकों ने एक साल के अंतराल के बाद दोबारा सैन्य अभ्यास आरंभ कर दिया है। कोरोना का प्रकोप फैल जाने के कारण अमरीका और दक्षिणी कोरिया ने अपने संयुक्त सैन्य अभ्यासों को बंद कर दिया था। अमरीका के रक्षा मंत्री ने कल रात उत्तर कोरिया को चेतावनी देते हुए कहा कि निश्चित रूप से हम तैयार हैं युद्ध के लिए। व्हाइट हाउस ने अमरीका और रूसी राष्ट्रपतियों के बीच हर प्रकार की वार्ता को रद्द कर दिया है। व्हाइट हाउस के प्रवक्ता ने कहा है कि अपनी व्यस्तता के चलते राष्ट्रपति बाइडेन रूसी राष्ट्रपति व्लादिमीर पुतिन से वार्ता नहीं कर सकते। हालिया दिनों में संयुक्त राज्य अमरीका और रूस के बीच तनाव बढ़ गया है। ये तनाव अमरीकी राष्ट्रपति के उस विवादित टीवी इंटरव्यू के बाद बढ़ा जिसमें बाइडेन ने रूसी राष्ट्रपति व्लादिमीर पुतिन का अपमान किया था। रशिया टुडे के अनुसार व्हाइट हाउस की प्रवक्ता ने गुरुवार को एक संवाददाता सम्मेलन में पुतिन की ओर से बाइडेन के साथ टीवी डिबेट के चैलेंज के जवाब में यह कहा कि वर्तमान समय में राष्ट्रपति बाइडेन के पास बिल्कुल भी समय नहीं है। रूसी सेनेट के उपप्रमुख ने कहा है कि इस देश के राष्ट्रपति व्लादिमीर पुतिन का अपमान करने के कारण अमरीका को रूस से माफी मांगनी चाहिए। इरना की रिपोर्ट के अनुसार उन्होंने फेसबुक में अपने पेज अकाउंट में लिखा है कि वाशिंगटन से रूसी राजदूत को मॉस्को बुलाना अमरीकी राष्ट्रपति जो बाइडेन की बातों की सही व उचित प्रतिक्रिया है। उन्होंने कहा कि इस प्रकार की बात को किसी भी स्थिति में स्वीकार नहीं किया जा सकता और उससे द्विपक्षीय संबंधों को बहुत अधिक नुकसान पहुंचेगा। इसी तरह उन्होंने ये भी कहा कि अगर अमरीका माफ़ी नहीं मांगेगा तो वाशिंगटन से जो रूसी राजदूत को वापस बुलाया गया है वो मॉस्को की अंतिम प्रतिक्रिया नहीं होगी। रूस के संचार माध्यमों ने अफगानिस्तान की सरकार और तालिबान के बीच शांति वार्ता के संबंध में समझौते की सूचना दी है। रूसी मीडिया के अनुसार तालिबान गुट और अफगान सरकार के एक प्रतिनिधिमंडल के बीच मॉस्को में एक समझौता हुआ है जिसमें शांति वार्ता को लेकर दोनों पक्ष सहमत हुए हैं। आज मॉस्को में अफगानिस्तान शांति वार्ता के बारे में एक बैठक हुई जिसके अंत में घोषणा पत्र भी जारी किया गया। इस बारे में अभी विस्तार से कोई जानकारी उपलब्ध नहीं हो पाई है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे हजरत अब्बास अलैहि सलाम के शुभ जन्म दिवस पर हिजबुल्लाह महासचिव द्वारा दिए गए भाषण की और फिर चलेंगे सीरिया जहां एक बार फिर इसराइल ने मिसाइल बरसाने की नाकाम कोशिश की है और साथ ही बात करेंगे नेतन्याहू के साजिशी चुनावी दौरे की और अंत में चलेंगे भारत जहां कश्मीर में इमाम ज़ैनुल आबिदीन अलैहि सलाम के शुभ जन्म दिवस के अवसर पर आयोजित हुए एक भव्य कार्यक्रम पर नजर डालेंगे।
इमाम ज़ैनुल आबिदीन अलैहि सलाम की विलादत के हवाले से एक बहुत बड़ी सभा आयोजित हुई।
تو سب سے پہلے چلتے ہیں لبنان اور بات کرتے ہیں حزب اللہ مہاسچیو سید حسن نصر اللہ دوارا دیے گئے بھاشن کی۔ حزب اللہ مہاسچیو نے کہا ہے کہ تکفیری اور زائونی آتنکواد کا جنک امریکہ ہے۔ اس سمبندھ میں بیروت سے آئی آر آئی بی کے سنواد داتا علی ہادی ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی کی آواز میں۔
وثائق جدید ایضا بدات تنشر عن تجنید المخابرات الامریکیہ لہؤلاء۔
تکفیری آتنکوادی گٹ وشیش کر داعش کو وجود میں لانے والا امریکہ ہے۔ حزب اللہ کے مہا سچیو سید حسن نصر اللہ نے حضرت عباس علیہ السلام کے شبھ جنم دیوس اور یودھا دیوس کے افسر پر اپنے بھاشن میں کہا کہ امریکہ کی خفیہ ایجنسیاں دوسرے دیشوں کی سرکاروں کو گرانے اور وہاں راجنیتک استھرتا پیدا کرنے کے لیے تکفیری آتنکواد کا سہارا لیتی ہیں۔ انہوں نے کہا،
يوم بعد يوم يتبين حقيقة هذه الجماعات الإرهابية التكفيرية المسلحة۔
جیسے جیسے دن گزر رہے ہیں ویسے ویسے سشست تکفیری ایوم زائونی آتنکوادی گٹوں کی واستوکتا اور ان کے سمرتھکوں کی پہچان پہلے سے ادھک اسپشٹ ہوتی جا رہی ہے۔ انہوں نے کہا کہ نئے دستاویزوں سے پتہ چلتا ہے کہ امریکہ نے عراق کی جیلوں میں بند داعش کے سرغناؤں کو آزاد کیا ہے۔ حزب اللہ کے مہا سچیو نے کہا کہ لبنان کے خلاف اسرائیل دوارا چھیڑے گئے یدھ کا ایک کارن دیش کا آرتھک حالیہ سنکٹ بھی ہے۔ انہوں نے کہا،
نحن الان لبنان فی قلب ازمہ حقیقیہ وطنیہ کبرا۔
لبنان کو اس سمے واسطو میں آرتھک اور راجنیتک سنکٹ کا سامنا ہے۔ وہیں کچھ ایسے بھی ہیں جو دیش میں گرہ یدھ کی آگ بھڑکانے کے پریاس کر رہے ہیں۔ ایسے بہت سے ثبوت ہیں جو یہ ثابت کرتے ہیں کہ کچھ ودیشی تتو اور کچھ یہیں کے لوگ دیش کو گرہ یدھ کی آگ میں جھونکنا چاہتے ہیں۔ سید حسن نصر اللہ نے لبنان میں جاری سنکٹ کے سمادھان کا پہلا راستہ کیبنٹ کا گٹھن بتاتے ہوئے چیتاونی دی،
وحکومت ٹیکنوکرات اختصاصیین غیر حزبیین نحن ماشی،
ہم بھی وشیشجوں پر آدھارت کیبنٹ کے گٹھن کا سمرتھن کرتے ہیں، لیکن ہمارا یہ بھی ماننا ہے کہ ایسی کیبنٹ نہ لمبی چلے گی اور نہ ہی دیش کو سنکٹ سے باہر نکال سکے گی، کیونکہ کچھ لبنانی ادھیکاری واشنگٹن کے ڈر سے اس بات کے لیے تیار نہیں ہے کہ لبنان چین، روس اور ایران کے ساتھ آرتھک سمبندھ بنائے رکھے۔ تہران دوارا لبنان کی راشٹری مدرا کے ساتھ تیل پدارتھوں کی خریداری کی پیشکش ابھی بھی اپنی جگہ پر باقی ہے۔ وہیں پر امریکہ یہ چاہتا ہے کہ لبنان اسرائیل اور امریکہ کی کٹ پتلی بنا رہے۔ حزب اللہ کے مہا سچیو نے حالیہ دنوں میں دیش کی سڑکوں کو بند کیے جانے اور گرہ یدھ بھڑکانے کے لیے کی گئی سازشوں کی اور سنکیت کیا۔ انہوں نے کہا کہ لبنان میں موجود ودیشی دوتاواس لگاتار لبنانی سینا پر دباؤ بنا رہے ہیں، لیکن ہم سینا سے یہ کہنا چاہتے ہیں کہ بند کی گئی سڑکوں کو کھول دیا جائے۔ انہوں نے کہا کہ دیش میں جاری سنکٹ کا سمادھان قانونی طریقے سے کیا جانا چاہیے۔
علی ہادی، خبر گزاری صدا و سیما، بیروت۔
اور اب چلتے ہیں سیریا، جہاں ایک بار پھر سیریائی سینا نے اسرائیل کے میزائل حملوں کا منہ توڑ جواب دیا ہے۔ اس بارے میں دمشق سے آئی آر آئی بی کے سنواد داتا حسام ہلالی ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی محمد مہندی کی آواز میں۔
اسرائیل کے حملوں کا سیریا نے منہ توڑ جواب دیا۔ سیریائی سینا کے ایئر ڈیفنس سسٹم نے اوائد ادکت گولان ہائٹس کی اور سے دمشق کے اپ نگری علاقوں پر داغے گئے ادھکتر میزائلوں کو ہوا میں ہی نشکری بنا دیا۔
الاحتلال الصہیونی هو بمثابة خطوة استفزازية واعتداء سافر۔
اسرائیل دوارا بار بار کیا جا رہا حملہ اس کی کھسیاہٹ کو درشاتا اور ساتھ ہی پرتیرودھ کی منہ توڑ جوابی کارروائی سے زانی شاسن کے ہوش اڑ گئے ہیں۔
لن تغیر شیء من على ارض الواقع۔
دمشق کے دکشن پشچم اپ نگری علاقوں میں رہنے والے کچھ نواسیوں نے بھی سیریائی سینا کے ایئر ڈیفنس سسٹم کی بھرپور تیاریوں کے بارے میں سوچنا دی ہے۔
متوقع الاعتداء الاسرائیلی على
اسرائیل دوارہ کیے گئے حملے میں زیادہ تر اسی علاقے کو نشانہ بنایا گیا تھا۔ جدید علاقے میں دشمن کی 8 میزائلوں کے نشٹ ہونے کے ہم سوئم ساکشی ہیں۔ دشمن کی کوئی بھی میزائل اپنے لکش کو نہیں بھیج سکی۔ اوائد زانی شاسن آئے دن سیریا کی وائے سیما کا الگھن کرتا ہے اور لوگوں میں بھے پیدا کرنا چاہتا ہے، لیکن سیریا کی جنتا اس کی ان گیتڑ بھبکیوں پر بالکل دھیان نہیں دیتی ہے۔ سیریا یدھ کو 10 ورشوں کا سمے بیت رہا ہے۔ اب جب آتنکی گٹوں کو شرمناک پراجے کا سامنا کرنا پڑا ہے تو ان کو استھتو میں لانے والے اور سیریا یدھ کے مکھ سازش کرتا سیدھے طور پر اب اس یدھ میں کود پڑے ہیں۔ اسرائیل دکشنی علاقے میں اشانتی پھیلانے کا हर संभव प्रयास कर रहा है। वहीं उत्तर पूर्वी सीरिया के तेल और गैस से समृद्ध इलाकों में मौजूद आतंकी अमेरिकी सैनिक इस देश की संपत्तियों को चुराने में लगे हुए हैं। इसी तरह वॉशिंगटन आर्थिक आतंकवाद के हथकंडों का भी इस्तेमाल कर रहा है ताकि आम लोगों पर आने वाले आर्थिक दबाव के कारण सीरिया के एकजुट समाज में मतभेद फैला सके।
اسامه هلالی خبرگزاری صدا و سیما دمشق
اور وہیں اسرائیل میں دو سپتہ بعد ہونے والے چناؤں کے مدنظر زیونی شاسن کے پردھان منتری نیتن یاہو نے سازشیں کرنا شروع کر دی ہیں۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں فلسطین سے آئی آر آئی بی کے سمباد داتا خالد سابارنا ہمارے ساتھی سید میسم کی آواز میں۔
فی مساعی رئیس وزراء الاحتلال نیتن
اسرائیل میں دو سپتاہ بعد ہونے والے چناؤں کو مد نظر رکھتے ہوئے زیونی شاسن کے پردھان منتری نیتن یاہو نے کٹر پنتھی یہودیوں کے مدداتاؤں کا ووٹ پانے کے لیے سازش رچنا شروع کر دی۔ اسی پریپیکشے میں انہوں نے دکشنی ویسٹ بینک کے عرب سوسیا قصبے کا دورہ کیا اور وہاں ایک یہودی میوزیم کا ادگھاٹن بھی کیا، ساتھ ہی ٹاؤن کے پرمکھ لوگوں سے ملاقات کی تاکہ اویدھ کالونیوں کے نرمان کے لیے لوگوں کو پروتساہت کریں۔ نیتن یاہو کی یہ یاترا شڈیانتروں سے بھری ہوئی ہے، ہم یہ کبھی سویکار نہیں کریں گے کہ چناؤں میں ہمیں ایک ہتھکنڈے کے طور پر استعمال کیا جائے۔ نیتن یاہو کی یاترا سوسیا قصبے کے تباہ ہونے کی سوچک ہے۔ سوسیا ورش 1948 سے پہلے سے یہیں تھا اور بھوشیہ میں بھی یہیں رہے گا۔ زائن شاسن کے بہت سے آتنکوادی سینکوں نے سوسیا کی گھیرا بندی کر رکھی ہے اور پردرشنکاریوں کو نیتن یاہو کے قافلے کے نزدیک ہونے کی اجازت نہیں دی، یہاں تک کہ پترکاروں کو بھی قافلے کے قریب نہیں جانے دیا گیا۔ فلسطینیوں نے نیتن یاہو کے خلاف جم کر نعرے لگائے۔ پردرشنکاریوں کا کہنا تھا کہ یہ زمین ہماری ہے اور یہاں کبھی بھی ہم اویدھ کالونیوں کا نرمان نہیں ہونے دیں گے۔
اہلن ولا سہلن بھی
ان کا یہاں سے کوئی لینا دینا نہیں ہے، ہماری آیو 75 ورش کی اور ہم ہمیشہ سے یہیں رہے ہیں۔
رفض شعبی
چناؤ پرچار کی آڑ میں نیتن یاہو دوارا اویدھ کالونیوں کے نرمان کی سازش کا سوسیا قصبے کی جنتا نے کڑا ورودھ کیا ہے۔
خالد صبرنا خبر گزاری صدا وسیما فلسطین۔
اور اب رک کرتے ہیں بھارت کا اور چلتے ہیں کشمیر۔ کشمیر میں امام زین العابدین علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر آیوجت ایک شاندار کاریکرم میں بھاگ لینے والے شیعہ سنی دھرم گروؤں نے قرآن کریم کا انادر کرنے والے ویکتی وسیم رضوی کے خلاف کاروائی کی مانگ کی ہے۔ اس بارے میں وسترت جانکاری دے رہے ہیں شرینگر سے ہمارے سمباددتا سپتے محمد حسن۔
جموں کشمیر کی گرمائی راجدھانی سری نگر کے دکشن میں واقع اہرن نامی چھیتر میں امام زین العابدین علیہ السلام کی ولادت کے حوالے سے ایک بہت بڑی سبھا آیوجت ہوئی جہاں ہزاروں کی سنکھیا میں شردالوں نے بھاگ لیا۔ اس اوسر پر دھارمک نیتاؤں نے اتر پردیش کے وسیم رضوی نامی ناگرک کے طرف سے قرآن کی توہین کیے جانے کا ورودھ کرتے ہوئے اس کی نندا کی ہے اور یہ کہا ہے کہ یہ ایک شریانتر ہے جسے مسلمانوں کے ایکتا کو نقصان پہنچانے کا پریاس ہے۔ اتحاد المسلمین کے پرمکھ مولانا مسرور عباس انصاری نے اس اوسر پر پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
قرآن کریم مسلمانوں کی ایسی مقدس کتاب ہے جس پر کروڑوں مسلمانوں کا اعتقاد اور عقیدہ ہے، لیکن اس کے خلاف جو حال ہی میں ایک گمنام شخص نے سپریم کورٹ آف انڈیا میں ایک عرضی دائر کی ہے، یہ حد تک آمیز اور ارتدادی فعل، ہم اس کی بھرپور مذمت کرتے ہیں۔ اور ایسے میں ہم جب کشمیر میں دیکھتے ہیں تو پورے مسلمان کشمیر ایک جٹ ہو کر اس کے خلاف آ گیا ہے سامنے اور اتحاد و اتفاق کا مظاہرہ کیا ہے۔
اس بیچ تمام دھارمک نیتاؤں جن میں تمام مسالک کے سکریا دھارمک نیتا شامل ہیں نے لوگوں پر بل دیا ہے کہ وہ ایسے کسی بھی شرینتر کا حصہ نہ بنے۔ انہوں نے کہا کہ کشمیر میں اسلامی جنتا میں جس طرح سے ایکتا ہے اس کو برقرار رکھیں اور کوئی بھی سازش کامیاب ہونے نہ دیں۔ مفتی اعظم کشمیر مفتی ناصر الاسلام نے اپنے ایک وکتویو میں لوگوں پر بل دیا ہے کہ وہ ایسے سازشوں سے باخبر رہیں اور ایکتا کو بنائے رکھیں۔ الیکھنی ہے کہ اتر پردیش کے وسیم رضوی نامی ناگرک نے قرآن کے متعلق جو وکتویو دیا ہے اور سپریم کورٹ میں جو بل داخل کی ہے اس کا دیش بھر میں ورودھ ہو رہا ہے۔ इस बीच जम्मू कश्मीर में स्थिति में अभी काफी सुधार नजर आ रहा है और प्रशासन का कहना है कि आने वाले दिनों में स्थिति में और सुधार होगा। जम्मू कश्मीर प्रशासन ने कहा है कि 370 के खात्मे के बाद जम्मू कश्मीर को तरक्की दी जाएगी, क्योंकि कोविड आया था इसलिए यहां पर तमाम प्रोजेक्ट पर अमल नहीं हुआ, लेकिन बहुत जल्द तमाम प्रोजेक्ट्स की तकमील के लिए कार्रवाई अमल में लाई जाएगी।
सिप्टी मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यही समाप्त होता है। ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा ईरानी तेल उद्योग के राष्ट्रीयकरण के अवसर पर एक विशेष कार्यक्रम, लेकिन उससे पहले प्रस्तुत है इमाम जैनुल आबदीन अलैहि सलाम के शुभ जन्म दिवस के अवसर पर एक और विशेष कार्यक्रम।
दोस्तों, इमाम जैनुल आबिदीन अलैहि सलाम के शुभ जन्म दिवस के उपलक्ष्य में विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और हसन अब्बास का सलाम स्वीकार कीजिए।
पांच शाबान सन 38 हिजरी कमरी को पवित्र नगर मदीने में एक चमकते हुए सितारे ने आंख खोली। उपासकों और उपासना को शोभा प्रदान करने वाले एक दमकते हुए सितारे इमाम जैनुल आबिदीन अलैहिस्सलाम के पावन अस्तित्व से मदीना जगमगाने लगा। उनका नाम अली रखा गया, क्योंकि वो भी अपने दादा की तरह ईश्वर के समक्ष नतमस्तक होते और निष्ठा के साथ उसकी इबादत करते थे। उनके पिता का नाम इमाम हुसैन और माता का नाम शहरबानो था।
इमाम जैनुल आबिदीन या इमाम सज्जद का नाम अली था, किंतु अधिक उपासना और तपस्या के कारण उन्हें जैनुल आबिदीन के नाम से ख्याति मिली, जिसका अर्थ होता है उपासना की शोभा। उनके बारे में कहा जाता था कि जब वे ईश्वर की उपासना में लीन हो जाते थे तो उनका सारा ध्यान ईश्वर की ही ओर होता था। कहते हैं कि जिस समय नमाज पढ़ने के उद्देश्य से इमाम सज्जद वुजू के लिए जाते थे तो उनके चेहरे का रंग पीला पड़ जाता था। जब उनसे इसका कारण पूछा गया तो उन्होंने कहा कि क्या तुमको नहीं पता है कि वुजू करके इंसान किसकी सेवा में उपस्थित होने जाता है।
दया और कृपा उनको अपने पिता इमाम हुसैन अलैहिस्सलाम से मिली, जबकि दादा अली इब्ने अबी तालिब की तरफ से उनको बोलने की दक्षता और कला हासिल हुई। वे हमेशा पूरी निष्ठा के साथ लोगों को नेक और भले कामों का निमंत्रण देते थे। उनकी अच्छाई ये थी कि वे पहले उन बातों पर खुद अमल करते थे और बाद में लोगों को उनका आह्वान करते थे। दोस्तों, इस पावन बेला पर हम आपकी सेवा में बधाई प्रस्तुत करते हैं और हजरत इमाम जैनुल आबिदीन अलैहिस्सलाम की जीवनी के कुछ आयामों पर प्रकाश डालने का प्रयास करेंगे।
दोस्तों, इमाम जैनुल आबिदीन ने अपना जीवन इस्लाम के बहुत ही अंधकारमय काल में व्यतीत किया। ये वो काल था जिसमें इमाम हुसैन जैसे महान व्यक्ति को उनके परिजनों के साथ करबला में केवल इसलिए शहीद कर दिया गया क्योंकि वे समाज में व्याप्त कुरीतियों को दूर करके सुधार करना चाहते थे। ये वो दौर था जिसमें यजीद के सैनिकों ने पवित्र काबे पर पत्थर बरसाए थे। उस काल में सरकारी खजाने का खुलकर दुरुपयोग किया जा रहा था। शासक विलासितापूर्ण जीवन व्यतीत कर रहे थे। इस्लामी शिक्षाओं में फेरबदल किया जा रहा था। शासकों को खुश करने के लिए उसकी इच्छा अनुसार धर्म की व्याख्या की जाती थी। इमाम सज्जाद के काल में शासकों का पूरा प्रयास ये रहता था कि मुसलमानों को इस्लाम की वास्तविक शिक्षाओं से दूर रखा जाए और उनको उनके रीति रिवाजों और परम्पराओं में ही उलझा दिया जाए।
ایسے اندھکارمئے کال میں امام زین العابدین جہاں ایک اور واسطو کے اسلام کی رکشا کے لیے پریاسرت تھے، وہیں پر مسلمانوں کے کلیان کے لیے ایک کیندر کی استھاپنا بھی کرنا چاہتے تھے۔ اس کال کی وشم پرستھتیوں میں امام سجاد نے دعاؤں اور اپدیشوں کے مادھیم سے سماج سدھار کا کام شروع کیا۔
کربلا کی ہردے ودارک گھٹنا اور امام حسین علیہ السلام اور ان کے نشٹھاوان ساتھیوں کی شہادت کے بعد ہر طرف گھٹن کا ماحول تھا، اور اس گھٹن بھرے ماحول میں مسلمانوں کے مارگ درشن کی ذمہ داری امام سجاد علیہ السلام پر تھی۔ انہوں نے اپنے جیون کے انتم کھن تک 35 سال تک ایشوریہ مارگ درشن کا دائتو سنبھالا اور بنی امیہ کی اور سے دی جانے والی یاتناؤں کا ڈٹ کر مقابلہ کیا۔ امامت کے ایشوریہ دائتو کے ملنے کے بعد سے بنی امیہ کے شاسک ان پر کڑی نظر رکھتے تھے اور ان کی تتھا ان کے ماننے والوں کی ہر پرکار کی دھرمی گتیویدھیوں پر روک لگا دی گئی تھی، لیکن اس کے باوجود انہوں نے کچھ بھی نہیں کہا اور اپنی دعاؤں اور بیانوں سے لوگوں کا مارگ درشن کرتے رہے۔
امام سجاد علیہ السلام جانتے تھے کہ لوگوں کے مارگ درشن کے ایشوریہ دائتو کا کتنا ادھک ان پر بوجھ ہے۔ انہوں نے دھارمک آدھاروں کی رکشا کرتے ہوئے حسینی سندیش کو جیوت رکھا، اور انہوں نے دعا کے روپ میں گیان اور ششٹاچار کی شکشا پورے سماج میں پھیلائی جو گیان کے پیاسوں کی پیاس بجھاتی تھی۔ امام سجاد علیہ السلام کی نشٹھاوان اور ونمر دعائیں اس گھٹن کے ماحول میں نہ کیول مردہ دلوں کو زندہ کرتی تھیں اور انسانوں کو اس کے یوگیہ ستھان تک پہنچانے میں مدد کی، بلکہ آج تک یہ دعائیں لوگوں کے مردہ من کو جلاتی ہیں، لوگوں کو ایشور کے سمکش اپنی بات رکھنے کا انداز سکھاتی ہیں اور یہ بتاتی ہیں کہ ایشور سے کس طرح دعائیں کی جائیں۔
ایشوریہ سندیش کو لوگوں تک پہنچانے کا دائتو پرتیک ایشوریہ دوت کا ہے۔ امام زین العابدین کے کاندھے پر وہی دائتو تھا جس کا نرواہ حضرت علی علیہ السلام نے کیا تھا۔ یہ ایک سچائی ہے کہ ایشوریہ دوتوں یا ایشوریہ پرتنیدھیوں کی ذمہ داریاں ایک ہی ہیں، لیکن کال اور سمے کے حساب سے ان میں پریورتن ہوتا رہتا ہے۔ یہی وجہ ہے کہ پرستھتیوں کے کارن مول سدھانت میں پریورتن نہیں کیا جا سکتا، ہاں شیلیوں یا طریقوں کو بدلا جا سکتا ہے۔ سبھی ایشوریہ دوتوں کا یہ دائتو رہا ہے کہ وہ اتیاچار اور پد بھرشتا کے خلاف آواز اٹھائیں۔ اسی دائتو کا نرواہ امام حسن اور امام حسین نے بھی کیا۔ اتہاس بتاتا ہے کہ امام حسن اور امام حسین نے شیلیاں الگ الگ اپنائی تھیں، لیکن دونوں کا لکش ایک ہی تھا۔
اسی طرح امام سجاد علیہ السلام نے لوگوں کے مارگدرشن کے لیے ایک الگ شیلی اپنائی اور انہوں نے دعا اور پرارتھناؤں کا سہارا لیا۔ امام زین العابدین علیہ السلام کی دعاؤں کو صحیفہ سجادیہ نامک پستک میں ایکتر کیا گیا ہے۔ صحیفہ سجادیہ ایشوریہ شکشاؤں سے بھرا ہوا مولیوان خزانہ ہے۔ یدیپی مارگ درشن کرنے والی شکشاؤں کا یہ سموہ ایشور کی پرارتھنا و وندنا پر آدھارت ہے، کنتو یہ اپنے آپ میں پرشکشن کی ایک ویاپک ویوستھا سموئے ہوئے ہے۔ امام زین العابدین علیہ السلام نے پرارتھنا کی بھاشا میں آستھا، نیتکتا اور ساماجک معاملوں سے سمبندھت سروشریشٹھ پاٹھ پیش کیے ہیں، ایسے معاملے جن کا ہر کال میں منشیہ کو سامنا کرنا پڑتا ہے۔ صحیفہ سجادیہ کو زبور آل محمد بھی کہا جاتا ہے۔ حضرت امام سجاد علیہ السلام کے سندیشوں کا ایک اور بھی سنگرہ ہے جس کا نام ادھیکاروں کی کتاب ہے۔ اس کتاب میں ایشور اور اپنے سمکش انسانوں کے 51 ادھیکاروں اور اس کی ذمہ داریوں کا الیکھ کیا گیا ہے۔
امام زین العابدین علیہ السلام ایکیشورواد کے دھرو پر منشیہ کے پرشکشن پر بل دیتے ہیں، اور اسی آدھار پر وندنا، ایشور کی پہچان، اس پر ایمان اور اس سے بھے پر بھروسہ کرتے ہیں۔ امام زین العابدین علیہ السلام پوری صحیفہ سجادیہ میں ایشور کی پرسنتا اور اس کے سامیپیہ کو منشیہ کا انتم لکشیہ بتاتے ہیں اور لوگوں کا پرارتھنا و وندنا کی بھاشا میں انن واستوکتا کی اور مارگ درشن کرتے ہیں۔ منشیہ کے پرشکشن کے لیے صحیفہ سجادیہ میں پریوکت بھاشا ترک سنگت و بھاواتمک بھاشا کے روپ میں منشیہ کے من میں میٹھی و سکھد پہچان جاگرت کرتی ہے اور اسے واستوکتا سمجھنے کے لیے تیار کرتی ہے۔ امام زین العابدین علیہ السلام وبھن دعاؤں و پرارتھناؤں میں ہمیں یہ سمجھانا چاہتے ہیں کہ منشیہ کے جیون کے سبھی چرنوں کا آدھار ایشور ہونا چاہیے، یعنی منشیہ کو یہ سمجھنا چاہیے کہ ایشور ہر پل اس کے پاس ہے۔ صحیفہ سجادیہ میں اس تتھی کی اور اشارہ کیا گیا ہے کہ ایشور کے ساتھ منشیہ کا سمبندھ اس کی پہچان سے استھاپت ہوتا ہے۔
امام زین العابدین علیہ السلام اپنی ایک دعا میں کہتے ہیں کہ اے پالنہار، کون ہے جس نے تیرے پریم کا سواد چکھا ہو اور تیرے علاوہ کسی دوسرے کی طرف جائے؟ کون ہے جس نے تیرے سامپیہ کا آنند لیا اور تجھے پیٹ دکھانے کی کوشش کرے؟ ہے میرے پالنہار، تو مجھے ان لوگوں کے ساتھ قرار دے جس نے تیری نکٹتا اور دوستی کا چین کیا، جس نے تیری پاک و شدھ محبت کا چین کیا اور تیرے درشن کے لیے پریرت کیا اور تیری ہر بات پر راضی بنایا، تیری اپاسنا اور عبادت کے لائق اسے بنایا۔
روایت میں ملتا ہے کہ ایک نورانی شخص سفید احرام پہن کر بہت ہی سندر طریقے سے کعبے کی پریکرما کر رہا تھا، اور جیسے ہی وہ حجر اسود کے پاس پہنچا لوگوں کی بھیڑ کائی کی طرح چھنٹ گئی اور وہ آسانی سے حجر اسود تک پہنچ گیا اور پھر اس نے کعبے کی اپنی پریکرما پوری کی۔ تتکالین شاسک کا بیٹا ہشام ابن عبد الملک یہ درشیہ دیکھ رہا تھا، کیونکہ اس نے کئی بار حجر اسود تک جانے کی کوشش کی لیکن ہر بار بھیڑ کی وجہ سے وہ نہیں جا سکا تھا۔ تیرتھ یاتریوں نے اس پر تنک بھی دھیان نہیں دیا کہ وہ راجا ہے یا راجا کا بیٹا، بس کعبے کا طواف یا پریکرما میں ویست رہے۔ یہ درشیہ دیکھ کر ہشام ابن عبد الملک کو حیرانی ہوئی، اس نے لوگوں سے پوچھا کہ یہ کون ہے، جبکہ وہ امام زین العابدین علیہ السلام کو اچھی طرح پہچانتا تھا۔ وہیں پر پرسدھ شاعر فرزدق بھی کھڑے ہوئے تھے، جیسے ہی اس نے پوچھا انہوں نے ہشام ابن عبد الملک کو سمبودھت کرتے ہوئے کہا، کیا تم نہیں جانتے کہ یہ کون ہے، یا جان بوجھ کر یہ ظاہر کرنا چاہتے ہو کہ نہیں جانتے؟ پھر انہوں نے شعر میں کہا، یہ وہ ہیں جن کو مکے کی دھرتی کی ساری چیزیں اچھی طرح پہچانتی ہیں، یہ وہ ہیں جنہیں کعبہ پہچانتا ہے، یہ وہ ہیں جنہیں حرم مقدس کی زمین اور حرم مقدس کے باہر کی خاک بھی اچھی طرح پہچانتی ہے۔
صحیفہ سجادیہ کی دعاؤں کے ادھیان سے اس واستوکتا تک پہنچتے ہیں کہ اس کی پرشکشن سمبندی ویوستھا منشیہ کے ویوہار کو پاریوارک، ساماجک، آرتھک اور راجنیتک سہت وبھن منچوں پر ادیش پورن بنانا چاہتی ہے۔ ادھارن سوروپ ساماجک سمپرک کے سمبندھ میں صحیفہ سجادیہ کا ایک ادیش ماتا پتا کے ساتھ منشیہ کے سمبندھ و سمپرک کی شیلی ہے۔ امام زین العابدین علیہ السلام کے سب سے مہتوپورن ادیشوں میں سے ایک یہ بھی ہے کہ بیٹوں کو ماتا پتا کے ساتھ بھلائی اور ان کا سمان و آگیا پالن جیسے کرتویوں کے سمبندھ میں ادھک سے ادھک پریچت کرائیں اور انہیں ان کرتویوں کے نرواہ کے لیے پریرت کریں۔ امام زین العابدین علیہ السلام نے اس ادیش کے لیے صحیفہ سجادیہ کی 24ویں پرارتھنا میں، کہ جو ماتا پتا کے لیے پرارتھنا سے وشیش ہے، ماتا پتا کے ستان ایوم ان کے ویکتتو کے اور ان کے سمبندھ میں سنتان کے کرتویوں کا الیکھ کیا ہے۔
دوستو، اسی کے ساتھ یہ وشیش کارکرم یہیں پر سماپت ہوتا ہے۔ ہم آپ سب کی سیوا میں ایک بار پھر امام زین العابدین علیہ السلام کے شبھ جنم دیوس کی بدھائی پیش کرتے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
दोस्तों, ईरान में तेल उद्योग के राष्ट्रीयकरण की वर्षगांठ के उपलक्ष में एक विशेष कार्यक्रम लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मरियम मेहरदादी और हसन अब्बास का सलाम स्वीकार कीजिए।
ईरान की तत्कालीन संसद में تیل ادیوگ کے راشٹری کرن کا قانون منظور ہونے کے بعد ایران و برٹین کی سنیکت تیل کمپنی بھنگ ہو گئی اور ایران کا تیل ادیوگ راشٹری گھوشت کر دیا گیا۔ اس ایتیہاسک دن کے مہتو کو سمجھنے کے لیے اتیت کے ان دنوں پر ایک نظر ڈالنی ہوگی جب ایرانی راشٹر کی ایک مولیوان دھروہر کے روپ میں تیل پر سنسار کی سامراجیوادی شکتیوں نے لوبھ کی درشٹی ڈال رکھی تھی۔
جب ایران میں تتکالین پردھان منتری محمد مصدق کی سرکار نے تیل ادیوگ کے راشٹری کرن کے قانون کو لاگو کرنے کو اپریل 1951 میں اپنے ایجنڈے میں شامل کیا، اسی وقت سے ایران کے خلاف سازشیں تیز ہو گئیں۔ مصدق سرکار کے خلاف اگست 1953 میں امریکہ و بریٹن کے سمرتھن سے ایران میں ہونے والا ودروہ انہی سازشوں کا ایک بھاگ تھا۔ اس ودروہ کے بعد برٹش پیٹرولیم، شیل اور کیلیفورنیا و ٹیکساس تیل کمپنیاں ایران کے تیل کی لوٹ کے میدان میں اتر آئیں تاکہ تیل ادیوگ کے راشٹری کرن کے باوجود ایران کے تیل پر سامراجیوادی دیشوں کا ورچسو بنا رہے۔
ایران کے تیل ادیوگ کی مکھیہ سمسیا ودیشی کمپنیوں پر اس کی نربھرتا تھی، اور اسی وجہ سے اسلامی کرانتی کی سفلتا سے کچھ پہلے تک تیل ادیوگ کا راشٹری کرن ایران کی سوادھینتا اور اس کے راشٹری ہتوں کی رکشا میں کوئی مول بدلاؤ نہیں لا سکا۔ واسطو میں تیل پر نربھرتا، چاہے وہ اتیت میں ہو یا ورتمان سمے میں، جسے ایران کے خلاف دباؤ کے ایک ہتھ کنڈے کے روپ میں استعمال کیا گیا ہے، راشٹری ہتوں کے خلاف رہی ہے۔ اس کال میں ایران کی آئے کے ایک ماتر سروت کے روپ میں تیل اس بات کا کارن بنا کہ راجنیتک و آرتھک کشیتر میں وشو کی بڑی شکتیاں ایران کو دھمکاتی رہیں۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے اپنا پد سنبھالنے کے آرمبک دنوں میں ہی کہا تھا، کچھ انیہ لوگوں کے وپریت مجھے اس بات کی آشنکا ہے کہ دشمن ایرانی جنتا کو اس مارگ پر چلنے سے روکنے اور نراش کرنے کے لیے ہم پر نئی آرتھک سمسیائیں تھوپ سکتا ہے۔ بہت سمبھو ہے کہ وہ تیل کی بکری، کچا مال اور آوشک وستویں حاصل کرنے میں ہمارے سامنے سمسیائیں پیدا کریں تاکہ لوگوں پر دباؤ بڑھا سکے۔ سرکار سنسد اور ادھیکاریوں کو کندھے سے کندھا ملا کر جنتا کی آرتھک سمسیاؤں کو دور کرنے کے لیے اتم و سفل مارگوں و شیلیوں کو کھوجنا چاہیے۔
ایران پراکرتک و مانویہ سمبھاوناؤں کی درشٹی سے بے جوڑ ہے، لیکن آنترک یوگیتاؤں و گنجائشوں کو استعمال کیے بنا तेल पर निर्भरता के चलते शक्ति व प्रगति का ये स्रोत पिछले 100 वर्षों में ईरान के लिए एक अशुभ विरासत में बदल गया है। इस्लामिक क्रांति की सफलता, थोपे गए युद्ध की शुरुआत और प्रतिबंध लगने के बाद ईरान के तेल उद्योग को काफी क्षति पहुंची। रिफाइनरियों और तेल प्रतिष्ठानों को पहुंचने वाले व्यापक नुकसान के मद्देनजर तेल उद्योग के पुनर्निर्माण की योजना तैयार की गई। इसका एक लक्ष्य यह भी था कि इस उद्योग में आत्मनिर्भर होने और कच्चे तेल की बिक्री को कम करने के लिए व्यापक कार्यक्रम तैयार किया जाए।
पिछले एक दशक में इस्लामिक क्रांति के वरिष्ठ नेता की ओर से प्रतिरोधक अर्थव्यवस्था को लागू किए जाने की आवश्यकता पर बल दिए जाने के बाद कच्चे तेल की बिक्री से दूर होने की नीति को विकास के कार्यक्रमों में प्राथमिकता दी गई। यह रणनीतिक कदम उठाए जाने के बाद इस बात की बहुत ज्यादा कोशिशें हुई कि प्रतिबंधों की व्यापकता के बावजूद देश में तेल उद्योग को पूरी तरह से बदल दिया जाए। इन कोशिशों के नतीजे में न केवल ये कि ईरान में तेल उद्योग का विकास रुका नहीं, बल्कि तेल व गैस के क्षेत्र में अनेक नई परियोजनाएं भी शुरू हो गईं।
प्रगति और विकास के इन कदमों से स्पष्ट हो गया कि ईरान का तेल उद्योग एक नए रास्ते पर चल निकला है जो रुकने वाला नहीं है। इस मार्ग में रणनीतिक लक्ष्य राष्ट्रीय तकनीक का स्तर ऊपर ले जाना और प्रतिरोधक अर्थव्यवस्था के बुनियादी ढांचे में तेल की भूमिका को मजबूत बनाना है। ईरान, जिसके पास प्राकृतिक गैस के 33 ट्रिलियन घन मीटर से अधिक सिद्ध स्रोत और इस्तेमाल योग्य 157 अरब बैरल कच्चा तेल है, तेल व गैस के मूल्य की जंजीर को जोड़ने के उद्देश्य से पेट्रोकेमिकल के उद्योग के विकास के लिए बहुत उचित योग्यता पाई जाती है। ये बात पेट्रोकेमिकल पदार्थों और उत्पादों की पैदावार में बहुत अहम है। इस उद्योग के उत्पाद ईरानी अर्थव्यवस्था के अनेक विभागों का कच्चा माल उपलब्ध कराते हैं और इस दृष्टि से ये उद्योग काफी महत्वपूर्ण है।
दोस्तों, इस समय ईरान में पेट्रोकेमिकल उद्योग अपना दूसरा बड़ा कदम उठाने के लिए तैयार है, जबकि अनुमान है कि उसका तीसरा बड़ा कदम 4 साल बाद सन 2025 में उठेगा, जब उसके पेट्रोकेमिकल पदार्थों की वार्षिक पैदावार 13 करोड़ टन तक पहुंच जाएगी। पेट्रोकेमिकल उद्योग की क्षमता के लिहाज से ईरान क्षेत्र की एक बड़ी ताकत है। इस समय तेल उद्योग से संबंधित 80% उपकरण ईरान के अंदर ही तैयार हो रहे हैं और इस उद्योग के विशेषज्ञ फारस की खाड़ी में हर दिन 1 किलोमीटर तक पाइपलाइन बिछा सकते हैं। ईरानी कंपनियां समुद्र में काम के लिए विदेशियों को कड़ी टक्कर दे रही हैं।
ईरान का तेल खोजे जाने से लेकर बाहर निकाले जाने तक संवेदनशील चरण से होकर गुजरा है, लेकिन आज तेल उद्योग नए विचारों के साथ भविष्य की ओर कदम बढ़ा रहा है। पिछले 6 दशकों में तेल व गैस का उद्योग विभिन्न कारणों से ईरान की अर्थव्यवस्था के इंजन के रूप में काम करता है और अब भी इसकी यही हैसियत है, लेकिन ये उद्योग अतीत के अनुभवों से लाभ उठाकर देश का मजबूत भविष्य बनाने के लिए प्रयासरत है। इस समय ईरान और संसार के सबसे बड़े ऊर्जा केंद्रों में से एक के रूप में दक्षिणी पार्स फील्ड के सभी चरणों ने काम करना शुरू कर दिया है और इसने मध्य पूर्व की सबसे बड़ी तेल रिफाइनरी के रूप में पैदावार शुरू कर दी है। ईरान में तेल रिफाइन करने की क्षमता प्रतिदिन लगभग 20 लाख बैरल तक पहुंच गई है और कई अन्य रिफाइनरियों के क्रमशः काम आरंभ करने से इस क्षमता में निरंतर वृद्धि होती जाएगी।
पिछले 2 दशकों में ईरान के तेल उद्योग ने विभिन्न प्रकार के प्रतिबंधों के बावजूद बेजोड़ क्षमताएं प्राप्त की हैं और अब वो पेट्रोकेमिकल और तेल व गैस से बनने वाली विभिन्न वस्तुओं का उत्पादन कर रहा है। بلکہ وہ اپنے انوبھووں کے آدھار پر ان کا ویوسائی کرن بھی کر رہا ہے۔ ستارہ خلیج فارس نامک 360,000 بیرل پرتی دن کی کھمتا والی ریفائنری ایران کے تیل ادیوگ کی بڑی پریوجناؤں میں سے ایک ہے، جو ہر دن 3,60,00,000 لیٹر پیٹرول اور 1,40,00,000 لیٹر ڈیزل کا اتپادن کرنے کی کھمتا رکھتی ہے۔ اسی کے ساتھ یہ ہر دن 2,000 ٹن ترل گیس، 30,00,000 لیٹر ویمان کا ایندھن اور 130 ٹن گندھک کا بھی اتپادن کرنے میں سکشم ہے۔ ورتمان سرکار کے کاریکال کے انت تک دکشنی پارس کی سنیکت گیس فیلڈ سے پراکرتک گیس کی پیداوار کی کھمتا بڑھ کر 77 کروڑ گھن میٹر پرتی دن تک پہنچ جائے گی، جو پچھلے کئی برسوں سے ایران کا ایک بہو پرتیکشت لکش تھا۔
آج تیل ادیوگ کے راشٹریہ کرن کے دن ایران پورے گرو سے کہہ سکتا ہے کہ تیل، گیس اور پیٹرو کیمیکل ادیوگ انیہ کھیتروں کی طرح سودیشی کھمتاؤں پر بھروسہ کر کے بڑی بڑی پریوجناؤں پر کام کر سکتا ہے۔ تو دوستو، اسی کے ساتھ یہ وشیش کارکرم یہیں پر سماپت ہوتا ہے، ہمیں انمتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ابھی آپ نے ہمارا وشیش کاریکرم سنا۔ یہ کاریکرم آپ کو کیسا لگا، اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیجیے اور ہمیں یہ بتائیے کہ آپ کو ہمارے کاریکرم کیسے لگتے ہیں۔ ہمارا ای میل آئی ڈی آپ نوٹ کر سکتے ہیں، hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ اسی کے ساتھ اب ہم آپ سے انمتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔